SBS नेपाली हाम्रो रिपोर्टहरु फेसबुकमा बाँड्नुहोस्।
SBS, a world of difference. You're with SBS नेपाली on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार श्रोता वृन्द, एसपीएस रेडियोको नेपाली कार्यक्रममा स्वागत छ। म सुनिता पोखरेल। आज विक्रम सम्बत 2078 पौष 4 गते, तदनुसार डिसेम्बर 19 तारिक आइतबार। सर्वप्रथम आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौ। एसपीएस नेपाली गुरिङ्गाई राष्ट्रका कामरेकल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौँ, जसको माटोमा बसेर आज तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब आज कार्यक्रममा प्रसारण हुने विषयबारे कुरा गरौँ। आज हामीले कार्यक्रममा कोभिड-19 को ओमिक्रोन भेरिएन्ट र अस्ट्रेलियाको स्वास्थ्य प्रणालीबारे कुरा गर्नेछौँ। यो भेरिएन्ट अस्ट्रेलियामा देखिए पश्चात यो कति द्रुत गतिमा फैलन्छ भन्ने कुरा दैनिक संक्रमण संख्या हेरेर अनुमान गर्न सकिए पनि यसले गर्दा स्वास्थ्य क्षेत्रलाई कति चाप पर्छ र त्यसको व्यवस्थापन गर्न अस्ट्रेलियाको स्वास्थ्य प्रणाली कतिको तयार छ भन्ने सम्बन्धमा एक रिपोर्ट प्रस्तुत गरौँला। ढिलै सही, अब भने बल्ल गर्मीयामको अनुभव गर्न थालिएको छ। अब केही सकारात्मक पाटो छन् यो सिजनको, जस्तै बिदाको समय, चाडपर्वको समय, साथीभाइ परिवारसँग भेट्ने, रमाइलो गर्ने समय। तर यससँगै जोखिम पनि उच्च रहने गर्दछन्, विशेष गरी मौसमी जोखिम। एकछिनमा यसबारे पनि एक सामग्री सुन्न सक्नुहुनेछ। त्यस्तै नेपाली पृष्ठभूमिका अन्तर्राष्ट्रिय बौद्धिक वर्गको एक संस्था नेपाल पोलिसी इन्स्टिच्युटले केही युवा शोधकर्ताहरूलाई यङ रिसर्चर अवार्ड दिँदैछ र यसमा आफ्ना रिसर्च आइडियाहरू विश्वभरका नेपाली युवाहरूले पठाउन सक्नुहुनेछ। के हो यो अवार्ड भन्ने सम्बन्धमा केही बेरमा कुरा गर्नेछौ। नेपालको प्रसंगमा नेपाल संवाददाता सेवा भट्टराईले पछिल्ला 7 दिनका प्रमुख समाचारहरूका साथै देशका दुई प्रमुख राजनैतिक पार्टीहरूले आफ्नो नेतृत्व छनौट गर्दा फेरि पनि नयाँ अनुहारलाई नेतृत्वको रूपमा नपाएको सन्दर्भमा एक राजनैतिक विश्लेषकसँग गरिएको कुराकानी राख्नेछौ।
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र यो पहिलो विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रममा। तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस रेडियोमा नेपाली कार्यक्रम, म सुनिता पोखरेलको साथमा। र अब कार्यक्रममा प्रसारण हुने विषयबारे फेरि पनि एकपटक छोटो जानकारी दिइहाल्छु होइन। अब नेपाली पृष्ठभूमिका अन्तर्राष्ट्रिय बौद्धिक वर्गको एक संस्था नेपाल पोलिसी इन्स्टिच्युट, एउटा थिङ्क ट्याङ्क पनि भनिन्छ, र केही यो संस्थाले चाहिँ अब केही युवा शोधकर्ताहरूलाई यङ रिसर्चर अवार्ड दिँदैछ र यो यसका बारेमा हामी केही मा विस्तृतमा कुराकानी गर्नेछौँ। त्यस्तै अब गर्मी लाग्यो, अब म बसेको स्थानमा चाहिँ एकदमै आज एकदमै गर्मी छ होइन, तपाईँहरू बसेको ठाउँमा कस्तो छ भनेर जानकारी दिन चाहनुहुन्छ भने पनि हामीलाई एसएमएस गर्न सक्नुहुनेछ। यो हाम्रो एसएमएस नम्बर रहेको छ 0429996263, 0429996263। र यो गर्मी सँगसँगै चाहिँ अब ल अब बल्ल ढिलै भए पनि गर्मी आयो भनिरहँदाखेरि अब यो गर्मीयाममा र योसँग जोडिएका जोखिमहरू का बारेमा, मौसमी जोखिमहरूका बारेमा बुझ्न अत्यन्तै आवश्यक हुन्छ। र हामीले हरेक गर्मीयाममा चाहिँ पानी सुरक्षा, जल सुरक्षालाई लिएर जहिले पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ, किनभने नेपाली समुदायका धेरैजनाले चाहिँ यो समयमा त्यस्तो पानी सुरक्षा नअपनाउँदाखेरि ज्यान गुमाउनु परेका समाचारहरू हामीमा ताजै छन्। हरेक वर्ष हुने गर्दछ र आशा गरौँ यो वर्ष त्यस्तो घटना नहोस्। त्यसैले जोखिमहरूका बारेमा समयमै सतर्क हौँ, समयमै जानकारी राखौँ पनि भन्न चाहन्छु। र यो बारेमा हामी मौसमविदसँग गरिएको कुराकानी तपाईँहरू समक्ष राख्नेछौँ, किन यो जोखिमको बारेमा जानकारी राख्नु आवश्यक छ भन्ने सम्बन्धमा। यी त अब आज कार्यक्रममा प्रसारण हुने विषयहरू नै भए, अब यी विषयहरूका बारेमा पनि तपाईँले हामीलाई एसएमएस गर्न सक्नुहुनेछ, केही आफ्नो विचार रहेका छन् भनेदेखि व्यक्त गर्न सक्नुहुनेछ। तर अहिलेको लागि भने गत बिहिबारको कार्यक्रमबारे छुटकरीमा एकपटक फर्केर हेरौँ होइन। गत बिहिबारको कार्यक्रममा हामीले ब्लक चेनका बारेमा कुरा गरेका थियौँ। सहकर्मी आवास पराजुलीले चाहिँ अमेरिकाको नर्थ क्यारोलाइना विश्वविद्यालय अन्तर्गत रहेको ब्रायन स्कुल अफ बिजनेस एन्ड इकोनोमिक्सका प्राध्यापक डाक्टर निर छेत्रीसँग यो ब्लक चेन भनेको के हो त भनेर सोध्नु भएको थियो। अब सोही कुराकानीको यो छोटो अंश सुनिहालौँ।
ब्लकचेन भनेको अब एकदम सिम्पल, यो चाहिँ एउटा सफ्टवेयर कोड, यु नो भनौँ न ब्लकचेन तपाईँले युज गर्नु गर्नु पर्यो भने तपाईँले कुनै पनि नयाँ हार्डवेयर कम्प्युटर डिभाइस केही पनि किन्नु पर्दैन ब्लकचेनको लागि. जुन जुन डिभाइसमा ब्लकचेन युज गर्ने हो त्यो डिभाइसमा एउटा सिम्पल सफ्टवेयर कोड राख्ने हो. त्यसमा चाहिँ के हुन्छ भने अब ब्लकचेन चाहिँ आइडिया चाहिँ कतिजनाले ब्लकचेन त्यो नेटवर्क ब्लकचेन नेटवर्क भनौँ न कतिजनाले युज गर्ने ब्लकचेन नेटवर्क भनौँ न अब तपाईँ म 10 जनाले युज गरौँ. ओके त्योभन्दा अगाडि सबैभन्दा ठुलो बिगेस्ट ब्लकचेन नेटवर्क अहिलेको चाहिँ बिटकोइन होइन. बिटकोइन चाहिँ एनी पोइन्ट अफ टाइममा हेऱ्यो भने मोर देन 10,000 युजर्सहरू कनेक्ट भएको हुन्छ होइन. अनि 10,000 युजर्स कनेक्ट भएको हुन्छ अनि अरू अरू ब्लकचेन अब धेरै प्रकारको ब्लकचेन सिम्पल मेबी तपाईँ म 5 जना मिलेर एउटा ब्लकचेन बनायौँ. ब्लकचेन बनाएपछि हामीले के गर्नु पऱ्यो भने हामी तपाईँको हाम्रो सबै 5 जनाको डिभाइसमा सफ्टवेयर हुन्छ त्यो ब्लकचेनको सफ्टवेयर. त्यसले के गर्छ एकदम सिम्पल कुरा मेरो डिभाइसमा मैले जुनसुकै पनि कुरा एड गरेँ भने अटोमेटिकली तपाईँहरू 5 जनाको बाँकी रहेको अरू सबैकोमा जान्छ. भनेपछि तपाईँहरूले थाहा नपाइकन मेरो डिभाइसमा म पनि केही पनि चेन्ज गर्न सक्दिनँ सिम्पल कुरा. त्यो चाहिँ एउटा डिसेन्ट्रलाइजेसन भयो होइन. अनि 3 कुराले ब्लकचेन टेक्नोलोजी बनाउँछ. एउटा सिम्पल सफ्टवेयर डिभाइसमा इन्स्टल गर्ने, एउटा डिसेन्ट्रलाइज भयो अटोमेटिकली सबमा अपडेट हुने, सेकेन्ड इम्युटेबिलिटी डिलिट गर्न नमिल्ने, थर्ड क्रिप्टोग्राफी बेस्ड अथेन्टिकेसन त्यसले के इन्स्योर गर्छ भने म जो भनेर क्लेम गर्छु त्यो म नै हो भन्ने कुरा कसैले गेस गर्न सक्ने प्राइभेट कुरा. त्यो 3 कुराले ब्लकचेन बनाउँछ, ब्लकचेन टेक्नोलोजी बनाउँछ.
हजुर, डाक्टर निर छेत्रीसँग यो ब्लक चेनका सम्बन्धमा त्यसै गरेर डिजिटल करेन्सीहरूका सम्बन्धमा गरिएको पुरा कुराकानी चाहिँ हामी अझै केही भागहरूमा अन्य कार्यक्रमहरूमा पनि प्रसारण गरौँला. र एउटा विस्तृत सामग्री चाहिँ तपाईँले हाम्रो वेबसाइटमा sbs.com.au/nepalima केही समय पश्चात प्राप्त गर्न सक्नुहुनेछ. अब भने समय भएको छ गए 7 दिनका नेपालका मुख्य समाचारका साथै विशेष कुराकानी सुन्ने नेपाल संवाददाता सेवा भट्टराईबाट.
लाखभन्दा बढी मात्रा कोभिसिल्ड खोप प्राप्त गरेको छ. संसदको हिउँदे सत्र सुरु भइसक्दा पनि कुनै विधेयकमा काम कारवाही अघि नबढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन्. प्रमुख विपक्षी दल एमाले संसदमा अवरोध गरिरहेको हुनाले संसदमा रहेका 57 विधेयक पारित हुन सकेका छैनन्. काठमाडौँमा यस वर्षको सबैभन्दा कम तापक्रम अर्थात् 2 डिग्री सेल्सियस मापन गरिएको छ र जाडो अझ बढ्ने बताइएको छ. नेपालको एक प्रमुख पार्टी नेपाली काङ्ग्रेसको महाधिवेशनमा चुनाव भएपछि शेरबहादुर देउवा फेरि पनि अध्यक्ष निर्वाचित भएका छन्. गत 1 महिनाभित्र नेपाली काङ्ग्रेसका साथै नेपालका अरू 2 महत्त्वपूर्ण पार्टी एमाले र राप्रपाका पनि महाधिवेशन भएका थिए. काङ्ग्रेसमा जस्तै एमालेमा पनि पुरानै नेतृत्व दोहोरिएर केपी ओली अध्यक्ष बनेका छन् भने राप्रपामा प्रसिद्ध नेता कमल थापालाई हराएर राजेन्द्र लिङ्देन नयाँ अध्यक्ष बनेका छन्. यसै सन्दर्भमा यी तीनै पार्टीका नयाँ नेतृत्वले नेपालको राजनीतिमा पार्ने असरका बारेमा मैले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्यापन गर्ने राजनीतिक विश्लेषक आवासना पाण्डेसँग कुराकानी गरेकी छु. भर्खरै यो राजनीतिक पार्टीहरूको महाधिवेशनहरू भएको हामीले देखिरहेछौँ होइन. अनि विशेष गरी यो 2 ठुलो पार्टीहरू एमाले र नेपाली काङ्ग्रेसमा चाहिँ फेरि पुरानै नेतृत्व दोहोरिएको छ. यो कुरालाई कसरी लिनुभएको छ? नयाँ अनुहारहरू आउनुपर्ने बेला हो कि होइन कि अथवा उहाँहरूले चाहिँ अलिकति बढी मेच्योरिटी दिन सक्नुहुन्छ कि कस्तो लाग्छ तपाईँलाई?
मेच्योरिटी दिने कुरा त उमेरले मात्र आउँदैन है. पहिला कुरा त उमेर त सब दुईटै पोलिटिकल पार्टीको लिडरसिपहरूको धेरै नै भइसक्यो तर परिपक्व कोही पनि हुनुहुन्न कि किनभने उहाँहरूको परिवर्तनको चाहनै छैन कि. जुन कुरा उहाँहरूले बोल्नुहुन्छ बाहिर पब्लिक स्फेयरमा प्राइभेट स्फेयरमा आफूमा आउँदाखेरि चाहिँ त्यो कुरा उहाँहरू चाहनुहुन्न जस्तो देखिन्छ कि. चाहने मान्छेले त लिडरसिप चेन्ज गर्थ्यो नि त. डेमोक्रेटिक कुराहरूमा प्रति कति रेस्पोन्सिभ हुने भन्ने कुराहरू इन्ड्युस गर्ने पनि पोलिटिकल पार्टीहरूले नै हो होइन. पोलिटिकल पार्टीको सबभन्दा माथिमा लिडरसिप हुन्छ होइन. सो हाम्रो 2 यो ठुल्ठुलो पार्टीहरू जुन भन्छौँ हामीले एमाले भन्छौँ अथवा काङ्ग्रेस भन्छौँ एमाले त ध्वस्तै भइसक्यो मेरो विचारमा. एमाले त पतनकै पाथमा गइसक्यो किनभने एमालेमा त जे हुन्छ वान म्यान सो जस्तै हुन थालिसक्यो होइन. पार्टीमा त धेरै विचार आउनुपर्छ, धेरै के अरे पर्सपेक्टिभ्सहरू आउनुपर्छ होइन. एकले अर्कोलाई काउन्टर गर्नुपर्छ. त्यो हो नि त पार्टी डेमोक्रेटिक प्रोसेस भनेको त त्यो हो नि त. पार्टीमा त त्यो हुनुपर्ने हो नि त. तर एमालेको केसमा चाहिँ एमाले चाहिँ लास्ट महाधिवेशनमा हामीले जे देख्यौँ त्यो देखेपछि चाहिँ पार्टी चाहिँ पतन उन्मुख छ भन्ने चाहिँ मेरो कन्क्लुजन भयो होइन. किनभने एउटै मान्छेले सबै कुरा निर्धारण ऊ गर्न खोजिरहेछ. उसको लिडरसिपमा सबैजना बस्नुपर्ने, उसको अगेन्स्ट कोही पनि जानु नहुने, त्यो खालको कल्चर इस्टाब्लिस गर्नु भनेको चाहिँ डेमोक्रेटिक प्र्याक्टिसको लागि त अभियसली सेल्फ डिस्ट्रक्टिभ हो, पार्टीको अर्गनाइजेसनको लागि पनि इट डज नथिङ फर द पार्टी होइन. कङ्ग्रेसमा आउँदाखेरि चाहिँ कङ्ग्रेसको चाहिँ अफकोर्स लाइक सभापति फेरि दोहोरिनु भयो, त्यो चाहिँ दुःखद कुरा हो, किनभने एउटै मान्छेले हाँके हाँके गरेर एकजनाको लिमिटेसन हुन्छ एउटा मान्छेको होइन, थट प्रोसेस लिमिटेसन हुन्छ, मेबी उसले सराउन्ड गर्ने मान्छेहरूले उसलाई दिने इनपुटमा लिमिटेसन हुन्छ होइन. तर काङ्ग्रेसमा अलिकति ग्लिमर अफ होप चाहिँ के छ भन्दाखेरि जुन महामन्त्रीहरू आउनुभयो उहाँहरू अलिकति नयाँ हुनुहुन्छ, यङ जोस जाँगरको हुनुहुन्छ, एन्ड देव अलवेज काउन्टर्ड द लिडरसिप होइन, देव अलवेज क्वेसन द लिडरसिप होइन.
अनि जस्तो यो पार्टीभित्रको त हामीले कुरा गऱ्यौँ, तर जो यो नेताहरू हुनुहुन्छ उहाँहरू चाहिँ विगतमा कति कुरामा असफल भनेर पनि देखिसक्नु भएको छ होइन. अब देउवालाई पनि हामीले प्रजातन्त्र दरबारमा लगेर बुझाउने भन्ने खालको पनि आरोप लागेको छ. त्यस्तै ओलीले पनि दुई पटक संसद विघटन गरेर पनि अब राजनीतिक कदममा नै धेरै शङ्काहरू उत्पन्न भएको छ. त्यस्तो खालको मान्छेहरू चाहिँ नेतृत्वमा फेरि पुग्दाखेरि नेपालको राजनीतिलाई अथवा भविष्यको चुनावहरूबाट पनि उहाँहरू नै नेतृत्वमा आउने सम्भावना हुन्छ, त्यस्तो खालको राजनीतिलाई चाहिँ कसरी असर पर्छ जस्तो लाग्छ?
यस्तो मान्छेहरू लिडरसिपमा आइसकेपछि कुनै न कुनै हिसाबले उहाँहरूले डेमोक्रेसीलाई हर्ट गर्ने कुराहरू गर्नुमा छ भने अब त्यस्तो मान्छे नेपालको लिडरसिपमा भएर अनि नेपालको लिडरसिपलाई बाहिर रिप्रेजेन्ट गर्दाखेरि इन्टरनेसनल लेभलमा चाहिँ के हुन्छ भन्दाखेरि नेपालको स्ट्यान्डिङ विक देखिन्छ क्या, कसले केही कुरा बोलिरहेछ भन्ने कुरामा धेरै असर पार्छ नि त. अब डेमोक्रेसीको मान्यतै नमान्ने मान्छे, संसद विघटन गर्ने मान्छे हुन्छ नि, प्रजातन्त्रको मूल्य मान्यता नबुझ्ने मान्छेले प्रजातन्त्रको कुरा गर्यो भने त कसैले पनि पत्याउँदैन नि त.
हजुर, अनि अब एउटा हिन्दूवादी र राजतन्त्रवादी एउटा पार्टीको पनि महाधिवेशन भर्खरै सकिएको छ, राप्रपामा चाहिँ एउटा नयाँ अनुहारले चाहिँ नेतृत्व लिनुभएको छ, त्यसलाई चाहिँ कसरी लिनुभएको छ तपाईँले?
अब जस्तै त्यो पार्टी चाहिँ एक्सट्रिम अलिकति एक्सट्रिम एन्डमा छ नि त, राजा चाहिन्छ हिन्दू राष्ट्र हुनुपर्छ भन्ने छ होइन, त्यो डिफ्रेन्ट भोइस हो होइन, त्यो भनेको प्लुरल कुरालाई स्पेस दिएको हो नि त, त्यस्तो पार्टी पनि एक्जिस्ट गर्न दिनु भनेको होइन. पार्टीको मूल्य मान्यता के हो, पार्टीको आइडियोलोजी के हो, आइडियोलोजीमा नगइकन खालि नेतृत्व परिवर्तन मात्रै कुरा हेर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि जस्तै कुनै पनि पार्टी अथवा कुनै पनि संस्था एउटा मान्छेको पकेटमा छ भन्ने बित्तिकै त्यहाँबाट त्यहीँबाट हो प्रब्लम्सहरू सुरु हुने. राप्रपामा पनि त्यही भइरहेको थियो, कमल थापा भएन भने राप्रपा हुँदैन अथवा अर्को कुनै भएन भने राप्रपा हुँदैन भन्ने जुन एउटा थर्ड प्रोसेस थियो त्यसले कम्प्लेसेन्सी ल्याउँछ नि त. लिङ्कडेन चाहिँ राप्रपामा आउनु भनेको चाहिँ एक हिसाबले चाहिँ राप्रपाभित्रकै सङ्गठनको मान्छेहरूलाई पनि नयाँ मान्छे चाहिएको, नयाँ परिवर्तन चाहिएको भन्ने चाहिँ त्यो कुरा बुझ्छु म चाहिँ.
अनि यो तिनटै पार्टीहरूमा र अब अरू जुन नेपालका ठुला दलहरू छन्, माओवादी पार्टी र एमालेबाट फुटेको माधव नेपाल र झलनाथ खनाल नेतृत्वको पार्टी, ती सबैको उच्च तहमा महिलाहरूको चाहिँ एकदमै कमी देखिन्छ, अनि यो कुरालाई नेतृत्वमा महिलाहरूको कमी हुनुलाई चाहिँ कसरी लिनुभएको छ तपाईँले?
धेरै महिलाहरू जनआन्दोलनमा पार्टिसिपेट हुनुभयो, भाग लिनुभयो, उहाँहरूको भूमिका एकदमै नै सराहनीय छ. इन्फर्मल उसमा चाहिँ सेटिङहरूमा चाहिँ उहाँहरू एकदमै एक्टिभ हुनुभयो, तर तपाईँले भने जस्तै पार्टी सङ्गठनमा चाहिँ माथि माथि चढ्नु भएन होइन, है अब त्यसलाई त कुनै पनि हिसाबले जस्टिफाई गर्नै सकिँदैन यो त्यो भनेर. स्ट्रक्चरल ब्यारियर थियो कि पार्टिजहरूमा, टिकट नदिने, महिला हुने बित्तिकै चुनावमा नउठाइदिने, सानसानो पार्टीको पनि सानसानो रोलमा मात्रै कन्फाइन गरिदिने, अथवा महिला हुने बित्तिकै पार्टीभित्रको महिला सङ्गठनमा मात्रै लिमिट गरिदिने होइन, त्यस्तो प्र्याक्टिसहरू थियो र अहिले पनि छ है. कोटाको कुरा छ होइन, कोटाको कुरा गर्दाखेरि अब वी विल प्रोबेबली ह्याभ अ लट अफ वुमेन होइन, तर म अझ पनि के डेन्जर देख्छु भन्दाखेरि त्यो सिम्बोलिक नै देख्छु कि म रिप्रेजेन्टेसन चाहिन्छ, त्यही भएर यहाँ महिलालाई यसमा हालिदिउँ न त भनेर. ट्रेजिक छ कि द वे वुमेन आर ट्रिटेड इनसाइड द पार्टी, त्यो चाहिँ अलि दयनीय नै छ. जुन कुरा पुरुषले अलिकति प्रयास गर्ने बित्तिकै पाउनुहुन्छ, जुन पोजिसनहरू सायद होइन, त्यही पोजिसन पाउनलाई चाहिँ महिलाले चाहिँ पार्टीभित्र चाहिँ रोई कराई नै गर्नुपर्छ कि.
SBS नेपाली मोबाइल अनलाइन र रेडियोमा
SBS नेपाली जहाँ कहीँ, र अब नेपालको पछिल्लो साप्ताहिक सन्दर्भ यहाँले सुनिहाल्नुभयो. अब भने ओमिक्रोन संक्रमण र अस्ट्रेलियाको स्वास्थ्य प्रणाली बारे कुरा गरौँ. ओ ओमिक्रोन भेरिएन्टको कोभिड 19 संक्रमितहरूको संख्या अहिलेसम्मकै उच्च रहँदा यो निकै छिटो फैलन्छ भन्ने कुरामा आशंका रहेन। तर यो संक्रमण मानव स्वास्थ्यका लागि कति जोखिमयुक्त छ भन्ने बारेमा भने पर्याप्त जानकारी रहेको छैन। संक्रमित हुनेहरूको संख्या प्रत्येक दुईदेखि तीन दिनमा दोब्बर भएको देखिरहँदा न्यू साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हाजार्डले उक्त संक्रमण अस्ट्रेलियामा अहिलेसम्म नदेखिएको संख्यामा हुने भन्दै सचेत गराएका छन्।
Is that by the end of January we could be looking at 25,000 cases of the virus every single day.
यदि संक्रमण संख्या मन्त्री हजारले भनेको जस्तै गतिमा बढ्ने हो भने प्रमुख प्रश्न के रहन्छ भने कति मानिसहरूलाई यसका कारण अस्पताल भर्ना गर्नुपर्छ र कतिलाई सघन उपचार कक्षमा उपचार गराउने अवस्था आउँछ। ब्राड हजार भन्छन् राज्य सरकारले अस्पताल प्रणाली यो अवस्थाका लागि तयार रहेको सुनिश्चित गर्न राज्य सरकारले धेरै काम गरेको छ।
Are very capable, our intensive care units are very capable, our hospitals are very capable. Well, I want to thank as health minister, I want to thank all the health staff who continue, despite the load that they've borne for 2 years, they continue to look after us and they will continue to look after us. Our hospital system is well equipped to look after what may come.
न्यू साउथ वेल्सको नर्स तथा मिडवाइफ एसोसिएसनका महासचिव ब्रेट होम्सले राज्यमा अस्पतालका बेड र आवश्यक सामग्रीहरू पर्याप्त रहेको बताउँछ तर यसका लागि सघन उपचार कक्षमा काम गर्ने नर्सहरूको भने अभाव छ।
We've had a shortage of intensive care nurses. We've had a shortage of the commitment from the Ministry of Health and the local health districts to employ enough intensive care nurses. We've been absolutely stretched to the limit and more work needs to be done to recruit as many intensive care nurses, get them familiar and prepared for the next round.
ब्रेट होम्सले प्रत्येक सघन उपचार कक्षमा कम्तीमा पनि थप चार नर्सको आवश्यकता रहेको बताएका छन्।
We need between 4 and 8 more intensive care nurses in each unit every shift to provide the support to the nurses who are delivering one-to-one care with the ventilated patients.
नर्सहरूको संख्या कम रहेको सँगसँगै उनको अर्को चिन्ता भनेको दुई वर्षभन्दा बढी महामारीसँग जुधिरहेको कार्यबल थकित भएको बारे छ। उनले योजना बनाउने क्रममा यो विषयमा पनि आफ्नो ध्यान पुर्याउनु पर्ने बताएका छन्।
We are dealing with an exhausted workforce as well. The health system was running at full speed before we hit Delta and if we're heading into another round, that means that we've been working at a very high level for more than 2 years, going on 3 years, if you look back at the ever-increasing demands on our health system.
रोयल अस्ट्रेलियन कलेज अफ जेनरल प्र्याक्टिसनर्सकी अध्यक्ष डाक्टर क्यारेन प्राइसले गर्मी सिजनमा कर्मचारीहरू परिचालन गर्न चुनौतीपूर्ण हुने विचार राखेकी छन्। उनी भन्छन् जीपीहरू कोभिड 19 बुस्टर खोप वितरणमा व्यस्त छन् र यसको माग आगामी महिनामा झन वृद्धि हुन्छ जब 5-11 वर्षका बालबालिकाले पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन थाल्छन् जसको लागि खोप वितरण चाहिँ जनवरी 10 तारिकबाट सुरु हुँदैछ। डाक्टर प्राइस भन्छन् कि गर्मी मौसममा अस्पतालहरू प्राय भरि भराउने हुन्छ।
The pressure on our hospitals is significant and we in general practice are well placed to take a lot of that pressure off and we're certainly willing and able to step up and do that but it's just that with the extra burdens on top and of course everyone's pretty tired, it's just a little bit of a concern regarding the workforce.
त्यही अब चाहिँ कोभिड 19 को बारेमा धेरै समाचारहरू बनाउनु नपर्ला, अब कोभिड 19 सकिएला भनेर जति आश गर्यो है कहिले पनि नसकिने। अब आज कस्तो समाचारदेखि लिएर विषय अन्य विषय पनि कोभिडसँगै सम्बन्धित रहन पुग्यो र यो सम्बन्धी रिपोर्ट चाहिँ तपाईँले हाम्रो वेबसाइटमा अहिले नै गएर पनि हेर्न सक्नुहुनेछ sbs.com.au/nepalima र त्यसको लिङ्क फेसबुक र ट्विटरमा @sbsnepalima राखेका छौँ। अहिलेलाई विश्राम लिउँ, विश्रामपछि अन्य विषयवस्तुहरू बाँकी नै छन्। विश्रामपछि फेरि पनि स्वागत छ एसबिएस रेडियोमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ र अब कार्यक्रममा धेरै विषयहरू भएको भएर चाहिँ छिटो छिटो विषयवस्तुतर्फ नै ध्यान दियौँ होइन अब अघि नै कार्यक्रमको सुरुवातमै पनि भने अब गर्मीयाम सुरु भएसँगै अब यससँगै आउने जोखिमका बारेमा एकपटक ध्यान दिउँ गर्मीयाम सुरु हुँदै गर्दा मौसमी चेतावनीबारे जानकार रहनु अत्यन्त महत्त्वपूर्ण हुने जानकारहरूको भनाइ रहने गर्दछ गर्मीयाममा डडेलो चट्याङ त्यस्तै पानी पर्दा सडक सुरक्षाका बारेमा अझ बढी बुझ्न आवश्यक त हुन्छ नै हरेक वर्ष अस्ट्रेलियाका नेपाली समुदायभित्र समुद्री पानीमा डुबेर ज्यान गुमाएका घटनाबारे सुन्ने गर्नु परेको छ यस अर्थमा पनि सामुद्रिक जोखिमबाट बच्न अझ बढी सचेतनाका कार्यक्रमहरूको महत्त्व देखिने गर्दछ त्यसैले हामीले क्रिसमस र नयाँ वर्ष आसपासको यो समयमा विभिन्न मौसमी जोखिमबारे जानकारी दिने उद्देश्यले मौसमविद विमल केसीसँग मौसमी जोखिम र यसका बारेमा के कस्ता कुरामा ध्यान पुर्याउन जरुरी छ भन्ने बारे कुरा गरेका छौँ सो कुराकानीको यो छोटो अंश सुनिहालौँ
अब गर्मी महिना पनि सुरु भयो होइन अनि त्यसमाथि अब होलिडे सिजन अब यो समयमा चाहिँ अब वेदरको हिसाबले अब मौसमको हिसाबले भनौँ न अब के जोखिमहरू चाहिँ विशेष गरेर अलिकति ध्यानमा राख्नुपर्छ जस्तो लाग्छ
अब यो गर्मी मौसममा विभिन्न किसिमको मौसमी चेतावनीहरूलाई चाहिँ हामीले चाहिँ विचार गरेर हिँड्दाखेरि चाहिँ विभिन्न किसिमको रिस्कहरूबाट चाहिँ हामी अलिकति छुटकारा पाउन सक्छौँ अब मेन कुरा गर्मी भन्दाखेरि अब जनरली यो फेस्टिभ सिजनमा चाहिँ मान्छेहरू चाहिँ समुद्रमा जाने बोटिङहरू गर्ने स्विमिङ गर्ने रक फिसिङहरू गर्ने कोस्टल वर्कहरू गर्ने सर्फिङ गर्नेहरू भइरहेको छ र विगतका धेरै वर्षदेखि चाहिँ यो चाहिँ नेपाली समुदायमा पर्टिकुलरली क्याजुअलिटीहरू पनि देखिरहेछ र इन्क्रिजिङ छ है फर्स्ट अफ अल सबैभन्दा फोकसको कुरा चाहिँ मरिन हेजार्ड सामुद्रिक चेतावनी जुन मरिन हेजार्ड्सहरू छ फर्स्ट कुरा त्यो अनि सेकेन्ड कुरा चाहिँ अहिले यो गर्मी तातो मौसम भएको हुनाले गर्दाखेरि सिभियर थन्डरस्टोर्म पनि एउटा के अरे यो मौसमी जोखिम मध्ये पर्छ र अर्को कुरा फायर हेजार्ड्स यो गर्मी महिनामा फायरहरू भइरहेको छ फायरहरू हेजार्ड्सहरू त्यसपछि फ्लडिङहरू अनि त्यसपछि सुनामी वार्निङहरू अनि त्यस्तै अब यो तातो गर्मी महिनाको काम समय भएको हुनाले हिट वेभ वार्निङहरू इस्युहरू हुन्छ हिट वेभको कस्ता असरहरू पर्छन् त्यस्तै गरी एयर पल्युसन जस्तो पोर एयर क्वालिटीहरू डस्ट र स्मोकले गर्दाखेरि भइरहेछ त्यो पनि एउटा मान्छेको जनजीवनमा एकदमै इम्प्याक्ट पर्ने हेजार्ड हो र अर्को रोड वेदर अलर्ट जस्तो चाहिँ अब धेरै दिनसम्म पानी नपर्दाखेरि एकैचोटि पानी पर्दाखेरि रोडहरू चिप्लिनेहरू हुन्छ फगहरू रेनहरू र लो क्लाउडले गर्दाखेरि चाहिँ रोड वेदर अलर्टहरू यी सबै किसिमका चेतावनीहरू चाहिँ हामीले यसो जान्नु चाहिँ सरसर्ती जान्नु चाहिँ धेरै आवश्यक छ
सम्पूर्ण बुदा सम्पूर्ण चेतावनीको बारेमा हामी डिटेलमा नै कुरा गरौँला सबैभन्दा पहिला चाहिँ अब यहाँले सामुद्रिक चेतावनी भन्नुभयो होइन मरिन हेजार्डमा चाहिँ अब के कस्तो हुन्छ यसलाई चाहिँ अलिकति बुझाइदिनु न किन यो चेतावनीको बारेमा चाहिँ जानकार रहनु आवश्यक छ
अब मरिन हेजार्डमा चाहिँ दुईवटा किसिमको हेजार्डहरू छ यसमा चाहिँ चेतावनी चाहिँ हामीले एकदम विचार पुऱ्याउनुपर्छ कुनै पनि पानीको रिक्रेसनल एक्टिभिटीहरूमा जानुभन्दा अगाडि एउटा चाहिँ कोस्टल विन्ड वार्निङ र अर्को चाहिँ सर्फ कन्डिसन अब विभिन्न किसिमको वेदर सिनप्टिक वेदर प्याटर्नले गर्दाखेरि चाहिँ कोस्टल विन्ड वार्निङमा चाहिँ स्ट्रङ विन्ड वार्निङ गेल विन्ड वार्निङ स्ट्रङ फोर्स विन्ड वार्निङहरू चाहिँ कोस्टल वार्निङहरू चेतावनीहरू दिइराखेको हुन्छ भने सर्फ कन्डिसनमा चाहिँ पावरफुल एन्ड लार्ज एन्ड पावरफुल स्वेलहरू आएको कारणले गर्दाखेरि वेभहरू आएको कारणले गर्दाखेरि चाहिँ हजार्डस सर्फ कन्डिसनहरू जस्तै ड्यामेजिङ सर्फ कन्डिसन एन्ड डेन्जरस सर्फ कन्डिसन यी कोस्टल विन्ड वार्निङ र सर्फ कन्डिसनहरू चाहिँ एकदमै जोखिम युक्त छन् के कुराहरू चाहिँ जान्नु जरुरी छ भनेदेखि अब यो फेस्टिभ सिजनमा चाहिँ हामी पानीमा गर्मी तातोको मौसममा चाहिँ पानीमा धेरै जान रुचाउनेहरू हुन्छन् त्यसले गर्दाखेरि चाहिँ यी किसिमको मौसमी चेतावनी यी सामुद्रिक मौसमी चेतावनी आएको बेलामा चाहिँ आफू कुन ठाउँमा जाँदैछु र त्यो ठाउँमा चाहिँ यी किसिमका कोस्टल वार्निङ र सर्फ कन्डिसनका चेतावनीहरू छन् कि छैनन् भनेर एकदम विचार पुऱ्याएर जानुपर्छ र रिक्स चाहिँ के हुन्छ भनेदेखि यी वार्निङहरू इस्यु गरिरहेको बेलामा चाहिँ रिक्स चाहिँ के हुन्छ भने स्विमिङ गर्ने रिक्स हुन्छ सर्फिङको लागि अलिकति रिक्स हुन्छ बोटिङको लागि रक फिसिङ र कोस्टल वाकको लागि पनि दुई चार वर्ष अगाडि एउटा चाहिँ दुईजना चाहिँ स्टुडेन्टहरू चाहिँ सदर्न बिचमा चाहिँ कोस्टल वक गर्दा गर्दै त्यो ठुलो छाल आएर चाहिँ बेपत्ता पारेको थियो नेपालीहरूमै है. सो यो रिक्सहरू चाहिँ यी चेतावनीहरूलाई चाहिँ तपाईँहरूले चाहिँ यसो आत्मसात गरेर यसो आफू कुन ठाउँमा जाँदैछु र त्यो ठाउँमा यी चेतावनीहरू छ कि छैनन् यो हेरेर एक्चुली तपाईँहरूले चाहिँ आफ्नो प्लान गर्नुभयो र आफ्नो भिजिटलाई चाहिँ अलिकति रिभ्यू गर्नुभयो भने चाहिँ यी चाहिँ जोखिमहरूबाट चाहिँ बस्न सकिन्छ.
यो चेतावनीहरू कहाँ जारी गरिन्छ, कहाँबाट प्राप्त गर्न सकिन्छ भन्ने बारेमा पनि बताइदिनु न.
अब यो यो चेतावनी जस्तो कोस्टल विन्ड वार्निङ र डेन्जरस सर्फ कन्डिसन चाहिँ ब्युरो अस्ट्रेलियन ब्युरो अफ मेटियोलोजीको वेबसाइटमा चाहिँ यो चाहिँ इस्यु गरिएका हुन्छन् सर्टेन क्राइटेरियाहरू मिट भएको खण्डमा चाहिँ. जस्तो वेबसाइटको एड्रेस चाहिँ www.bom.gov.au यो चाहिँ वेबसाइट हो र ब्युरो अफ मेटियोलोजीको एप पनि छ बिओएम बम वेदर. यो एपमा चाहिँ यदि कुनै पनि क्राइटेरियाहरू मिट भएको छ र कुनै पनि यी मौसमी चेतावनी र जानकारीहरू चाहिँ यो वेबसाइट अथवा यो एपमा चाहिँ उपलब्ध छ र कुनै पनि ठाउँहरूमा आफ्नो वाटर रिक्रिएसनल एक्टिभिटीहरू गर्दै जानुहुन्छ भने प्लिज एकचोटि यो वेबसाइटमा लगइन गरेर आफू जाने ठाउँमा यी सामुद्रिक चेतावनी मौसमी चेतावनीहरूको जानकारी लिएर मात्र जानु.
ए भनेपछि अब यी सम्पूर्ण चेतावनीहरू चाहिँ हेरेकै खण्डमा पनि धेरैले एउटा जोखिम ठुलो आफूलाई असर पर्नबाट होइन जोगाउन सक्नुहुन्छ है.
हजुर, अब यी यी विभिन्न किसिमका धेरै किसिमका चाहिँ यो मौसमी चेतावनीहरूलाई चाहिँ अलिकति आफू एक्चुली आफूले गर्ने एक्टिभिटी अथवा आफू कतै जाँदै हुनुहुन्छ अथवा कुनै एक्टिभिटी गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ आफू जाने ठाउँमा अथवा आफूले प्लान गरेको ठाउँमा के भइरहेको छ भनेर तपाईँहरूले अलिकति अवेरनेस गरेर मात्र चाहिँ आफ्नो एक्टिभिटिजहरूलाई चाहिँ एक्टिभेट गर्नुभयो भने त्यही अनुसार पालना गर्नु भने चाहिँ धेरै जोखिमबाट चाहिँ बस्न सकिन्छ जस्तो लाग्छ मलाई.
र अब यी चेतावनीहरू हेरिरहँदाखेरि पनि मलाई केही हुँदैन यो यो चेतावनी यत्तिकै जारी गरिरहन्छ भन्ने एउटा अलिकति त्यसको सिरियसनेस नबुझ्ने अथवा त्यसको गम्भीरता नबुझेर बाहिर निस्किँदाखेरि अथवा आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दाखेरि पनि कतिपय समयमा जोखिममा पर्ने गरेका कुरा चाहिँ हामीले मौसमविद विमल केसीसँग गरेको कुराकानीमा व्यक्त गरिएका छन् र यो कुराकानीको यो सानो अंश मात्र हो. मौसमी जोखिम र यसको बारेमा जानकारी राख्न कति महत्त्व पूर्ण छ भन्ने बारे हामीले विमल केसीसँग गरिएको कुराकानी अझ विस्तृतमा केही समयपछि हाम्रो वेबसाइटमा राख्नेछौँ. ठेगाना हो sbs.com.au/nepali र अहिलेको लागि भने अब अर्को विषयवस्तुतर्फ ध्यान केन्द्रित गरौँ.
एसबीएस नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्.
SBS रेडियो एप डाउनलोड गरी तपाईका मन पर्ने कार्यक्रमहरू सुन्नुहोस्. SBS रेडियो एपलाई एप स्टोर र गुगल प्लेमा अहिले निशुल्क पाउन सक्नुहुन्छ.
यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ एसपिएस रेडियोको नेपाली कार्यक्रममा र अब लगभग अब अन्तिम विषय भनौँ होइन अब समय भएको खण्डमा गीत सङ्गीत त बजाउने नै छौँ तर अब विषय चाहिँ अन्तिम के रहेको छ भने नेपालको दिगो विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित नेपाली पोलिसी इन्स्टिट्युटले विश्वभर छरिएर रहेका र आफ्नो क्षेत्रमा विद्वता हासिल गरेका नेपाली युवाहरूको सोचलाई समेट्दै थिङ्क ट्याङ्कको रूपमा काम गर्दै आएको छ र यसपटक सोही इन्स्टिट्युटले विश्वभरका युवाहरूद्वारा शिक्षा र दक्षताको आधारमा गरिएका रिसर्चलाई पुरस्कृत गर्ने भएको छ. सर्वोत्कृष्ट छ रिसर्चलाई यो एनपिआई यङ रिसर्चर अवार्ड अन्तर्गत प्रत्येकलाई $1,000 पुरस्कार स्वरूप प्रदान गरिँदैछ. यही अवार्ड साथै एनपिआईको उद्देश्यका बारेमा उक्त इन्स्टिट्युटका प्रमुख खगेन्द्र राज ढकालसँग गरिएको कुराकानीको अंश अब प्रस्तुत गर्दैछौँ.
नेपाल पोलिसी इन्स्टिच्युट चाहिँ ग्लोबल नेपाली डायस्पोराको नलेज रिसोर्सेसलाई नेपालको दिगो विकास सार्वजनिक नीतिको क्षेत्रमा योगदान पुर्याउने हिसाबले स्थापित एउटा अन्तर्राष्ट्रिय थिङ्क ट्याङ्क हो.
अब अहिले चाहिँ अब एनपिआई यङ रिसर्चर अवार्डको आयोजना गरिँदैछ होइन.
यो हाम्रो वास्तवमा रेगुलर एउटा इभेन्ट हो. रेगुलर भन्दा यो इभेन्ट चाहिँ हाम्रो अब यो प्रोजेक्ट त हामीले भर्खर सुरु गर्न खोजे हो तर यो हाम्रो यो एउटा एनपिआईले भर्खरै के अरे 2022 2025 लागि 3 वर्ष आफ्नो स्ट्राटेजिक प्लान चाहिँ यो जनवरीको सुरुबाट चाहिँ सुरुवात त्यो त्यसको कार्यान्वयन हुँदैछ र त्यही सिलसिलामा हाम्रो एउटा प्रायोरिटी यो आउँदा आउँदा 3 वर्षमा चाहिँ हामीले कसरी नेपाल बाहिर रहेका नेपाली ट्यालेन्ट्सहरू युथहरूलाई नेपालका युथहरूसँग पनि इन्टरेक्सन गराउने नेपालको पोलिसी मेकिङ प्रोसेसमा युथको पार्टिसिपेसन कसरी गर्ने र कसरी उहाँहरूलाई स्पेस दिने र त्यो ट्यालेन्ट्सलाई कसरी नेपालको लागि सदुपयोग गर्ने भन्ने आशयबाट यो प्रोजेक्टको स्थापना गरिएको हो। यदि अब कतिपय कुरामा अब भाषाको चाहिँ समस्या हुँदाखेरि पनि अब रिसर्च आइडिया र ट्यालेन्ट छ भने हामी त्यसलाई सहयोग गरेर एनपिआईले मेन्टरसिप गरेर पनि ती राम्रा आइडियाहरूलाई चाहिँ नेपालको विकासको सँग जोडेर अनुसन्धान अगाडि बढाउने हिसाबले यो कुरा आएको हो।
यो रिसर्चको विषय कुनै क्षेत्रमा सीमित छ अथवा जुन कुनै विषयमा जुन कुनै क्षेत्रसँग सम्बन्धित विषयलाई पनि उठान गर्न सकिन्छ?
खासमा भन्ने हो भने नेपाल पोलिसी इन्स्टिच्युट हाम्रो नामैले पनि हामी पोलिसीसँग सम्बन्धित प्रायसो हामी ब्रोड नै छौँ अहिले, तैपनि हाम्रा हाम्रा स्रोत साधनको सीमितताका कारणले केही कुराहरू चाहिँ मा हामी प्रोएक्टिभ हुन्छौँ र केही एरियामा हामी रियाक्टिभ टाइपको हुन्छौँ। 2021 मेमा एउटा बोर्ड मेम्बर्सहरूको रिट्रिट गरेका थियौँ, त्यसले हामीलाई 3-4 एरियाहरूमा आउने 3 वर्ष फोकस गर्ने एउटा सुझाव दिएको थियो। त्यसमा चाहिँ के अरे माइग्रेसन, गुड गभर्नेन्स अनि यो फेडरलिजम, त्यस्तै गरेर हायर एजुकेसन अनि अनि यो सोसियल प्रोटेक्सन, यो सामाजिक सुरक्षा, यी 4 एरियाहरू चाहिँ आएको थिए र हामीले यो छलफललाई अझै घनीभूत बनायौँ र यो नोभेम्बरमा हाम्रो विश्वव्यापी रूपमा अमेरिका रिजनमा छुट्टै र बाँकी रिजनमा छुट्टा छुट्टै हामी एनपिआईले चाहिँ कसरी अगाडि जानुपर्छ, हाम्रो आउने 3 वर्ष रणनीतिमा के कुराहरू समेटिनुपर्छ भनेर हामीले बृह छलफलहरू चलायौँ। त्यसबाट हामीलाई आएका सुझावहरूमा चाहिँ हामी त्योभन्दा पनि अझ ब्रोड अन्य कुराहरू पनि समेट्ने र त्यसमा हाम्रा डिस्टिङटिभ हाम कम्पिटेन्सिजहरू आइडेन्टिफाई गर्ने र डिमान्ड साइडको नेपालमा के चाहिँ अहिले अर्जेन्ट छ, डिमान्ड साइडको पनि कुराहरू लिएर यसलाई प्राथमिकताको आधारमा हाम्रा परियोजनाहरू डेभलप गर्ने भन्ने कुरा आएको छ। त्यसले गर्दा यो यङ रिसर्चर अवार्डका मा इच्छुक हुने हाम्रा साथीहरूको लागि चाहिँ हामी त उहाँहरूलाई हामीले हाम्रा प्रायोरिटिज पनि हामी जानकारी दिन्छौँ, तर हामी त्यसमा लिमिट छैनौँ। राम्रो आइडिया आयो, त्यसले नेपाललाई कन्ट्रिब्युट गर्छ भने आयो भने हामी त्यसमा ओपन छौँ।
र यो कुराकानीको अब पुरा अंश चाहिँ हामीले वेबसाइटमा राख्नेछौँ, समय अभाव भएको कारणले काट्नु पर्यो होइन। अब यो यङ रिसर्चर अवार्डको लागि चाहिँ आवेदन हाल्ने अन्तिम मिति January 4 रहेको र अब उक्त अवार्डका लागि अब त्यस आवश्यक मापदण्डबारे पुरा जानकारी चाहिँ नेपाल पोलिसी इन्स्टिच्युटको वेबसाइटमा राखिएको छ र हाम्रो पुरा कुराकानी जब प्रकाशित हुनेछ त्यहाँ पनि हामीले केही जानकारीहरू अझ थप दिने प्रयास गर्नेछौँ। र यति भन्दै चाहिँ अब अलिकति गीत सङ्गीत सुन्नतर्फ लागौँ कार्यक्रमको अन्त्यतिर होइन। अब अहिलेलाई चाहिँ अब राजन राज शिवाकोटीको स्वरमा तिमीले दिएको गलबन्दी बोलको यो गीत सुनिहालौ। र अब कार्यक्रमबाट बिदा लिने समय पनि हुनै लाग्यो होइन। अब कार्यक्रम सुरु गर्दाखेरि अब टन्न टाइम छ जस्तो हुन्छ, तर कति चाँडै यो टाइम सकिन्छ 1 घन्टा है। तर जे होस् अब आजको कार्यक्रममा प्रसारण भएका सम्पूर्ण विषयहरू तपाईँले हाम्रो वेबसाइटमा sbs.com.au/nepalima गएर प्राप्त गर्न सक्नुहुनेछ। त्यसका लिङ्कहरू हामी फेसबुक र ट्विटरमा @sbsnepalima पनि राख्ने गर्दछौँ। र अब कार्यक्रमबाट जानुभन्दा अगाडि चाहिँ आजका प्रमुख समाचारहरू एकपटक फेरि सुनौँ। अस्ट्रेलियाका केही राज्य र टेरिटोरीले मास्क लगाउने नियम ल्याए पनि न्यू साउथ वेल्समा भने मास्क बाध्यकारी नबनाइने प्रिमियरको अडान कायमै। जुनसुकै देशबाट नेपाल आए पनि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाबारे मन्त्री परिषदमा सिफारिस। र युरोपेली राष्ट्रहरूमा COVID-19 संक्रमण बढेसँगै कडा मापदण्ड लागू। र यसका साथसाथै चाहिँ अब कार्यक्रमबाट बिदा लिने समय भएको छ। अब आगामी आइतबार बिहिबार भेटौँला, आइतबार त आजै भयो, बिहिबार भेट्ने नै छौँ। त्यतिन्जेलसम्मको लागि कार्यक्रमबाट म सुनिता पोखरेललाई बिदा दिनुहोस्। हस् त, नमस्ते।
चासो रहेका विषयमा आफ्नो भनाई राख्नुहोस्। 0429996263 एसएमएस पठाएर वा एसपीएस नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।